नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रोति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा मैले भीमप्रसाद गोरागाईको पुस्तक ती दिनहरूको छैठौं श्रृंखला वाचन लिएर आइपुगेको छु। यसको पाँचौं श्रृंखला हामीले गएको साता सुन्यौं, 129 पृष्ठसम्म वाचन भयो। भीमप्रसाद गोरागाईको ती दिनहरू भित्र संस्मरणात्मक लेखहरू छन्। पूर्वी पहाड़को जनजीवन समेट्दै भीमप्रसाद गोरागाईले आफ्नो जीवन लेख्नुभएको छ। एउटा सामान्य नेपालीको जीवन पूर्वी पहाड़ी संस्कारमा कसरी बित्यो, यो विक्रमसम्म 2000 देखि 2030 सालसम्मको सन्दर्भलाई अझ बढ़ी व्याख्या गरिएको छ यस पुस्तकमा। यद्यपि पुस्तकले अहिलेसम्मको वर्णन गर्छ, ती दिनहरूको छैठौं श्रृंखला अब सुनौ। दार्जिलिङमा घुम्ती पाँच थरे भन्ने ठाउँ रहेछ, भोलिपल्ट बिहानै त्यहाँ गइयो। पहिलोपल्ट दार्जिलिङ पुगे पनि धकफुकाएर घुम्ने अवसर पाइएन। त्यो बेला अहिलेको भानुचोक भन्ने बनेकै थिएन। चिसो ठाउँ, ठाउँ ठाउँमा पाखो र हरियो चिया बगान देखिन्थ्यो। ठाउँ ठाउँमा बिजुली बत्ती, डाँडा डाँडामा बङ्गाली साहेबका कोठीहरू देखिन्थे। गाडीहरू पहाडको माथि माथि पनि चल्थे। ती दृश्य देख्दा मनमा बडो रमाइलो लाग्थ्यो। सिलिगुडीबाट एउटा रेल पनि जाँदो रहेछ, त्यो पनि हेरियो। दार्जिलिङ गुन्द्री बजार पनि रमाइलो छ भन्थे, तर त्यहाँ पुग्ने समय नै भएन। दार्जिलिङ पुगेको भोलिपल्ट बिहानभरि घुमघाम गरी दिउँसो हामी रयाङ खोला भन्ने ठाउँतिर लाग्यौँ। हामीलाई पैसा कमाउनु थियो। रयाङ खोलाको आसपास सुन्तलाका बगान थिए। हाम्रो टोलीका एकजना त्यो ठाउँबारे परिचित थिए। उनले अघिल्लो वर्ष पनि त्यहाँ सुन्तला टिप्ने काम गरिसकेका थिए। चिनजानका मान्छे छन्, काम पाइन्छ भनेर रयाङ जाने बाटोमा उनी अघि लागे, हामी उनकै पछि लागेर हिँड्यौँ। सुन्तला टिप्ने काम पाइन्छ भन्ने थाहा पाएर नै हामी उनलाई अगुवा बनाएर दार्जिलिङमा अलमल नगरी रयाङ खोलातिर लागेका थियौँ। रयाङ खोला पुगेको भोलिपल्टै सुन्तला बगानमा काम पाइयो। पाउने बित्तिकै काम गर्न थालियो। सुन्तला बगैँचाबाट सुन्तलाका दाना टिपेर गोदामसम्म पुर्याइदिने काम थियो मेरो। दिनमा कम्तीमा 500 दाना टिपेर गोदाममा पुर्याइदिँदा दिनको 2 रुपियाँ कमाइ हुन्थ्यो। त्यो ठाउँमा हामी जस्ता सुन्तला टिप्नेर ओसार्ने मान्छे धेरैजना थिए। जाडोको महिना थियो, राति आगो ताप्न सबैजना झुरुप्प भएर बस्थे। हुरहुर बलेको आगोमाथि चाल्नु हल्लाउँदै मकै भुट्यो, दिनभरि टिपेका सुन्तला छोडायो। सुन्तलाका केस्रा र भुटेका मकै खायो गर्दा मोजै भयो हामीलाई। खाइपिई सबै खर्च कटाएर एक महिना काम गर्दा मेरो हातमा 60 भारतीय रुपियाँ सग्लै बच्यो। 2009 सालमा एक महिनामा भारु 60 कमाउनु चान्चुने कुरा थिएन, यो निकै ठुलो रकम मानिन्थ्यो त्यो बेला। हातमा 60 रुपियाँ परेपछि मलाई घर फर्कन मन लाग्यो। अरू साथीले यतै बसौँ र अझै कमाऊ भन्दै थिए, तर मैले काकाको छोरा लीलाकान्तलाई घर फर्किनुपर्छ भनेर कर गरेँ। 7 जनाले सँगै घर छाडेका थियौँ। धेरै पैसा कमाउन 2 जना उतै बस्ने भए। घरबाट हामी 7 जना गएका थियौँ, फर्कँदा हामी 5 जना मात्रै हुने भयौँ। हामी 5 जना रयाङ खोलाबाट बस चढेर सिलिगुडीसम्म आयौँ। सिलिगुडीबाट हिँडेर झापाको बाहुन डागी, सुकुना हुँदै पहाडको किनारै किनार हिँडेरै हामी धरान पुग्यौँ। धरान बजारमा घरमा लैजान लत्ता कपडा किनियो। सामान किनमेल गरेपछि धरानमा व्यापारीले बास दिन्थे। चुन्तला टिपेर र बोकेर कमाएको पैसाले मैले आफूलाई एकजोर कमिज सुरुवाल किने, एउटा ओढ्ने पनि किने, श्रीमती र आमालाई सुतीको धोती किने। मरमसला समेत किनमेल गरेपछि कमाएको सानो भारी बोकेर हामी घर फर्क्यौँ। त्यो पालि घुमफिर गर्दा एक महिना गयो, एक महिना काम गरियो, 2 महिना घुमफिर गरेर र पैसा कमाएर बिताएपछि हाँसी खुसी घर फर्कियो। हरेक यात्राका अनुभूतिहरू फरक फरक हुन्छन्, तर सुन्तला टिप्न गाउँबाट डाँडै डाँडा हिँडेर दार्जिलिङ पुगेको त्यो यात्रा मेरो लागि सधैँ गाढा भएर सम्झनामा बसेको छ। त्यो यात्रामा मैले धेरै नौला ठाउँहरू देखेँ, धेरै खोला र नदीहरू तरेँ, धेरै धारा र खोलाको पानी खाएँ, धेरै मानिसहरू भेटेँ र धेरै डाँडाकाँडाहरू पार गरेँ। त्यही यात्रामा मैले उकालो चढ्दै गरेको सानो रेल, कालोपत्रे सडक र कल्पना गरेका भन्दा पनि सुन्दर चिया बगानहरू देखेँ। त्यसै पनि हिँड्न र घुम्न मन लागिरहन्थ्यो मलाई। त्यो यात्राले यात्रा गर्ने मेरो भोक अरू पो बढाइदियो। जन्मेका दुई सन्तान बिते, त्यसपछि पाँच वर्षसम्म अरू सन्तान भएका थिएनन्। किन हो किन 2017 सालको पुसमा मलाई वैराग चढ्यो। कहाँ जाउँ, कसो गरौँ भइरहने मनमा वैराग्य जागेको थियो। घरमा आमा र श्रीमती मात्रै थिए। तिनै आमा र श्रीमतीलाई पनि छाडेर कतै भागु भागु जस्तो मात्रै लाग्न थाल्यो। हुँदाहुँदा घरमा एकछिन पनि बस्न मन लागेन। मलाई कसैले उक्साएको पनि होइन, यहीँ जानु पर्यो भनेर मनमा लागेको पनि थिएन। उमेर अल्लारे भनौँ भने पनि 30 वर्ष पुग्न लागेको थिएँ। अब उरन्ठेउलो भइयो भनौँ भने त्यसो पनि होइन। तर किन हो किन जति बेला पनि घरबाट भाग्न मात्रै मन लाग्ने, घरमा बस्न मनै नलाग्ने। मनमा यस्तो वैराग चलेका बेला मलाई घरबारै छोडेर हिँड्ने सुर चल्यो। मैले जसरी पनि घर छाड्ने मन बनाएँ। घर छाडेर भाग्न त भाग्ने, तर कसरी भाग्ने अनि भागेर कहाँ जाने? मनमा यस्तो लाग्दा लाग्दै दार्जिलिङ गएको 8 वर्षपछि आमा र श्रीमती कसैलाई थाहा नदिई एक्लै घरबाट भाग्ने निर्णय गरे। मनमा नै भाग्ने निर्णय गरेपछि अर्को आपत आइलाग्यो। भाग्न त भाग्ने, तर खर्च वर्च बिना कसरी भाग्ने? यसो उपाय सोच्दा श्रीमतीका चाँदीका चुरा र कल्लीमा मन पुग्यो। भाग्ने दिन बिहान भैँसी दुहुन जाँदा श्रीमतीका कल्ली र चुरा सुटुक्क खल्तीमा हाले। भाग्दा बोक्ने खास्टो लगेर भैँसी बाँधेको गोठको छानामा लुकाएँ। खास्टो लुकाएर राखेको एकछिनपछि लगाउने लुगा पनि गोठमा लगेर राखेँ। भाग्ने खर्च र सामानको बन्दोबस्त गर्दै गर्दा मनमनमा भाग्ने समय र बहाना पनि निकाले। आमा खाना बनाउने सुरसारमा हुनुहुन्थ्यो। माइली दिदीको घर नजिकै थियो। उनीहरूको खेतमा दाई चल्दै थियो। दाई गर्न जाने बहाना बनाएर श्रीमतीलाई भने, भरे पराली नआउनु है, म माइली दिदीको खेतमा दाई गर्न जान्छु। यति भनेर म दिदीका खेततिर हिँडेँ। यति भनेपछि उनलाई पनि म भाग्दैछु भन्ने शङ्का लाग्ने भएन। सबै बन्दोबस्त र परिपाठ मिलाएर दाई भइरहेको ठाउँमा जाने बाटो समाते। तर दाई गर्ने ठाउँमा जान हिँडे जस्तो गरेर अलिकति पर पुगेपछि अर्को बाटो घुमेर कपडा लिन म फेरि गोठमै फर्केँ। यसअघि नै श्रीमतीका चाँदीका गहना पनि लुगामा पोको पारिसकेको थिएँ। यसरी छक्क्याएर घरबाट हिँडेँ। म त्यस जाने बाटो देखेकै थियो। घरबाट हिँडेर बेहेरे खोलामा झरेपछि उकालो लागे। हिँड्दै माने भन्ज्याङ पुगे। माने भन्ज्याङमा गाउँकै ईश्वर भट्टराई भेटिए। उनलाई मैले आफू मधेस हिँडेको कुरा बताएँ अनि मेरो खोजी र चिन्ता नगर्न भनिदिनु है भनेर उनी मार्फत घरमा खबर पनि पठाए। त्यति कुरा भनेर म मितामाको घरतिर लागे। गोठबाट हिँडेका मेरा पाइला एकैपल्ट गुराँसेमा पुगेर मितका घरमा रोकिए। बितामा मलाई औधी माया गर्नुहुन्थ्यो। जहिले जाँदा पनि मिठो मसिनो खान दिनुहुन्थ्यो। फर्कने बेलामा कहिले सेलरोटी पकाएर, कहिले फलफुल टिपेर कोसेली दिनुहुन्थ्यो। त्यहीँ पुगेर खाना खाएँ। खाना खाएपछि मितामाले बाटामा खान पुग्ने गरी झोलामा चारमाना चामल हालिदिनु भयो। लुगाफाटा, चामल र चाँदीका गरगहना झोलामा बोकेर गुराँसेबाट पनि म एक्लै तरान जाने बाटो लागेँ। सानो उमेरमा सबैलाई मित लाउन मनपर्छ क्यारे। मेरो मित पनि सानै उमेरमा लागेको हो। ऊ बेला नाता गाँस्न र आफन्त बढाउन मित लाउने चलन थियो। मेरा कान्छा भिनाजु आम्बोटे गुराँसेमा केटा पढाउँथे। कहिलेकाहीँ भिनाजुसितै बसेर पढ्न पनि म गुराँसे जान्थेँ। एकपल्ट 15-20 दिन बस्ने गरी गुराँसेमा पढ्न गएको थिएँ। पूर्णबहादुर पाण्डे भन्ने मेरै उमेरका एकजना पनि भिनाजुसितै पढ्थे। त्यो बेला भिनाजुले पूर्णबहादुरसित मित लाउने भनेर हामी बिच एउटा चिनो साटासाट गरिदिए। त्यो दिनदेखि पूर्णबहादुर र म मित भयौँ। तर औपचारिक मित लागेको चाहिँ मेरो बिहेपछि मात्रै हो। मित लाउँदा पूजा लाउने वा राम्रो साइज जुराउने चलन थियो। उनीहरूले लघुरुद्रीको पूजा, छोटो र छरितो खालको पूजा गरेर बोलाएपछि औपचारिक मित लागेको हो। हामी दुईजनाले मित लगाएपछि हाम्रा श्रीमतीहरूले पनि मित चाहिनु जोडे। उनीहरू मिते नै भए। मेरो मित लगाइनुको पनि एउटा रमाइलो किस्सा छ। एकैजना मितसित हामीले पटक पटक गरी तीनपल्ट मित लगायौँ। पहिलोपल्ट मितकै घरमा मित लगाइयो। मेरा मितको पहिलो श्रीमतीबाट सन्तान भएनन्। उनी थापाकी छोरी थिइन्। सन्तान नभएपछि मितले दोस्रो बिहे गरेर बिष्टकी छोरीसित, मितले दोस्रो बिहे गरेपछि बाला चतुर्दशीको मेलामा भेटेर फेरि मितिनीसित दोस्रो पल्ट मित लगाइयो। तर दोस्रो श्रीमतीसँग पनि उनको घरजम लामो समय चलेन। अन्तिममा मेरा मितले खत्रीकी छोरीसित तेस्रो बिहा गरे। अब नयाँ मितिनी भएपछि फेरि उनीसित पनि मित लाउनु परिहाल्यो। तेस्रो पल्ट हामीले बेहरी खोलाको महादेव स्थान मेलामा गएर मित लगायौँ। यसरी मित एकै भए पनि मितिनी तीनवटी भएकाले हामीले तीनपल्ट मित लगाएको हो। बेहरी खोलाको एकापट्टि हाम्रो गाउँ छ भने अर्कोतिर गुराँसी पर्छ। खोलामा महादेवको मन्दिर थियो। त्यहाँ बाला चतुर्दशीका दिन मेला लाग्थ्यो। भुल्किएर गुराँसेका मात्र होइन, अरू गाउँका मान्छे पनि मेलामा सद्बीज छर्न आउँथे। देउताको मन्दिर पनि थियो। मेला पनि लागेको मौका पारेर हामीले त्यहीँ मित लगाएका हौँ। मितकी आमा अब मेरी मित आमा हुनुभयो। बेला बेलामा म मितको घर गइरहन्थेँ। मित आमाले धेरै नै माया गर्नुहुन्थ्यो। घरबाट भागे पनि मलाई मित आमालाई चाहिँ भेट्न मन लाग्यो। मित आमाले कोसेली स्वरूप दिएको चामल र अरू खानेकुरा बोकेर म सरासर धरान झरेँ। मसित पैसा त थिएन, तर धरानमा सुनचाँदीको कारोबार गर्ने थुप्रै व्यापारी थिए। उनीहरूलाई सर्राफी भनिन्थ्यो। मनमनमा सर्राफी कहाँ गए, चाँदीका कल्ली बेच्ने योजना बनाएको थिएँ। श्रीमतीका चुरा र कल्ली लुकाएर ल्याएको 17-18 तोला जति चाँदी मेरो साथमा थियो। योजना अनुसार नै धरान पुगेपछि एउटा सर्राफी कहाँ गएर लुकाएर ल्याएका चाँदीका कल्ली बेचिदिए। तोलाको 3 रुपियाँका दरले 17 तोला चाँदी बेच्दा 51 रुपियाँ हात पर्यो। 2017 सालमा घुमफिर गर्न त्यो रकम पर्याप्तै थियो। गहना बेचेर आएको पैसाबाट सबैभन्दा पहिले सामान बोक्न राम्रो खालको एउटा झोला किने। हैकम सिंह घरती मेरो सानैदेखिको साथी। पैसा खल्तीमा हालेर यसो टहल्दै थिएँ। तरानमा हैकम सिंहकी छोरी र ज्वाइँ भेटिए। उनीहरू भुटान हिँडेका रहेछन्। तरानमा गाउँकै मित्र ईश्वर भट्टराई भेटिए। उनी पनि झापाको बाहुनडागीसम्म जाने तयारीमा रहेछन्। तरानमा पैसा हात परेपछि मलाई पनि आसाम जान मन लाग्यो। बास्तिमका मेरा एकजना मावली दाई आसाममा बस्थे। मोहे मारे नजरिया सबरिया। धरानबाट पूर्वको बाटो लाग्नेमा अब हैकम सिंहकी छोरी र ज्वाइँ ईश्वर र म समेत हामी 4 जना भयौँ। धरानबाट हिँडेका दिन हामी झापाको दमक पारी पुगेर ढुकुरपानी भन्ने ठाउँको जङ्गलमा बास बस्यौँ। दोस्रो दिन माइखोला तरेर सुरुङ्गाबाट अझै पूर्वमा पुगियो। तेस्रो दिन ईश्वर हामीसित छुट्टिएर बाहुनडागी बस्यो। उसका मावली थिए बाहुनडागीमा। त्यो बेला अहिलेको काकडभिटा नाका थिएन जस्तो लाग्छ। भारत जाँदा मानिस बाहुनडागीबाट मेची तर्थे र एकैपल्ट नक्सलबाडी पुग्थे। हामी पनि बाहुनडागी हुँदै नक्सलबाडी भएर सिलिगुडी गयौँ। धरानबाट पैदल हिँडेको तेस्रो दिन बास बस्न हामी सिलिगुडी पुग्यौँ। घरबाट हिँडेको चाहिँ 6 दिन भइसकेको थियो। त्यसबेला नेपाल भारत सिमानामा सुरक्षाकर्मीको संख्या निकै पातलो थियो। सीमाको नाका रित्तो र सुनसान देखिन्थ्यो। मान्छेलाई आवत जावत गर्न सहज थियो। सिपाही पनि 2-4 जना मात्रै देखिन्थे। हामी जाँदा उनीहरूले सोधखोज पनि गरेनन्। हामी सजिलोसित भारत पस्यौँ। सिलगढी पुग्दासम्म त हामी 3 जना थियौँ। तर अब सामूहिक यात्रा सकिन लागेको थियो। त्यहाँबाट हैकम सिंहका छोरी र ज्वाइँ भुटानतिर लागे। म एक्लै दार्जिलिङतिर लागे। दार्जिलिङमा मेरो साथी र गुरुको छोरा दुर्गा भट्टराई जजमानी गरेर बस्थे। मेरो मनमा पनि पैसा हुन्जेल त हो हिँड्ने भन्ने सोचाइ आयो। आसाम पुगौँ भन्ने त मेरो मनमा लागेकै थियो। अब दुःख थियो साथीको मात्र। दार्जिलिङ पुगेपछि आसाम जाने साथी कसो नपाइएला भन्ने मनमा लागेर म दार्जिलिङतिर लागे। नभन्दै दार्जिलिङमा एकजना चिनेका मानिस भेटिए। हाम्रो गाउँदेखि पश्चिमपट्टि पर्ने बाखोरा गाउँका एकजना कोइराला आसाम जाने सुरसारमा रहेछन्। चिनेको मानिस भेटेर मलाई पनि ढुक्क लाग्यो। साथी भेटाएपछि आसाम जाउँ भनेर हामी 2 जना दार्जिलिङबाट हिँड्यौँ। हाम्रो गाउँबाट आसाम जानेर उतै काम गरी बस्नेहरू धेरै थिए। उनीहरूले त्यहाँ पुगेर पैसा कमाई घरमा ल्याएको देख्दा म पनि आसाम गएँ भने राम्रै पैसा कमाउन सक्छु भन्ने लागेको थियो। नेपालबाट आएका मान्छे देख्दा सोधखोज पनि गर्थे। मलाई रेल चढ्दासम्म त अलिकति कमाउन सकिएला जस्तो लागेको थियो। तर रेल चढेपछि आत्मविश्वास कम हुन थाल्यो। सिलिगुडीदेखि नै जताततै मान्छे नै मान्छे छन्। स्टेसनमा दुःख पाएर बसेका उत्ति नै, माग्ने र चोर्ने पनि उत्ति नै। त्यो बेला बसमा चढ्न अग्रिम टिकट काट्नु पर्दैन थियो, रेलको टिकट चाहिँ स्टेसनमै काट्नु पर्थ्यो। हामीले बगाई गाउँ भन्ने ठाउँसम्म पुग्ने टिकट काटेर रेल चढ्यौँ। बगाई गाउँ पश्चिम बङ्गालमा पर्दो रहेछ। त्यहाँ पुगेर स्टेसनबाट उत्रियौँ र बास बस्यौँ। पश्चिम बङ्गालको बगाई गाउँको स्टेसन क्षेत्र वरपर एक हप्ता जति घुम्दा पनि सजिलोसित पैसा कमाउने काम पाइएला जस्तो लागेन। त्यसैले त्यहाँ धेरै बसिएन। ब्रह्मपुत्र तरेर आसाम जान पनि आँट आएन। घर छाडेर हिँडेको यत्तिका दिन भइसक्यो, तर मेरो मनमा लागेको विरक्तले छाडेको छैन। बगाई वरपर एक साता बरालिएपछि त्यही ठाउँबाट टिकट काटेर फनक्कै सिलिगुडी फर्क्यौँ। सिलगढीबाट नेपालतिर पस्न पानी ट्याङ्की आइपुग्दा मसँगै आसाम गएको साथीले म त फेरि दार्जिलिङै जान्छु पो भन्न थाल्यो। त्यो दिन मेरो पेटमा खानेकुरा समेत परेको थिएन। साथीले छोडेर हिँडेपछि अब कहाँ जाने होला भन्ने चिन्ता लाग्यो। हाम्रो गाउँका धेरै मान्छे मोरङ र झापामा खेतीपाती गरेर बस्थे। यस्तै मध्येका एकजना कट्टी गाउँका वाचस्पति निरौला चल्ता पूर्जा मान्छे थिए, पहाडमा पनि तराईमा पनि। उनी सपरिवार इरौटार भन्ने ठाउँमा बस्थे। खेतीपातीको कामत चाहिँ दुवागढीमा थियो। कोइराला पानी ट्याङ्कीबाट फर्केर फेरि दार्जिलिङतिर लागेपछि म एक्लै नेपाल छिरेँ। नेपाल पसेर म झापाको दुवागढी जाउँ कि इरौटा लागौँ भनेर आफूसित आफै अलमल्ल परे। जे होस्, वाचस्पति निरौलाका घरै जानु पर्यो भनेर इरौटार जान भनेर हिँडेको, तर मनमनमा उनी दुवागढी छन् कि इरौटारै होलान् भन्ने खेलिरह्यो। बाटामा हिँड्ने एकजनालाई सोधौँ निरौलाको घर कता हो भनेर। ती मानिसले निरौलाको परिवार त खेतीतिर गएका छन् भन्ने जवाफ दिए। त्यसो भए उतै जान्छु भनेर दुवागढीतिर मोडिए। दुवागढी पुग्दा घाम झन्डै अस्ताउन लागेको थियो। खल्तीमा पैसा त थियो, तर त्यो दिन बिहानदेखि पेट भोकै थियो। त्यो माघे सङ्क्रान्तिको दिन परेको रहेछ। वाचस्पति बुढा धार्मिक स्वभावका मानिस थिए। सङ्क्रान्तिको पूजा लगाउन पुरोहित भर पर्खेर बसेका रहेछन्। उनको पुरोहित को थियो? यति अबेलासम्म किन आएका थिएनन् मलाई केही थाहा भएन। तर मलाई देख्ने बित्तिकै बुढाले लो मेरो पुरोहित आउनुभयो, अब म पूजा लगाउँछु भनेर भन्न थाले। बुढाले माघे सङ्क्रान्तिको पूजा लगाउने तयारी गरे। मैले पढिदिएँ, उनले पूजा लगाए, प्रसाद खायौँ, बेलुका खानपिन भयो। म दुवागढीमा दुई चार दिन बसेर यताउति घुमफिर गरेँ। दुवागढीबाट मलाई शनिश्चरी जान मन लाग्यो। शनिश्चरीमा भोजपुरबाट बसाइँ सरेर आएका र मैले चिनेका कुमालहरू थिए। कुमालहरूमा पनि जयनारायण कुमालको ठूलै ख्याति थियो। कुमालहरू बसोबास गरेको ठाउँको जङ्गल जयनारायणले फडाएका थिए अरे। जयनारायणले फाँडेर बसाएको गाउँ भएकाले त्यो ठाउँको नाम नै जयपुर भयो भन्थे। शनिश्चरीमा पनि केही दिन घुमफिर गरे। त्यसपछि मलाई फेरि भारततिरै जान मन लाग्यो, तर योपालि साथी खोजिन पनि, कोही भेटिएन पनि। एक्लै लागे म भारतको आसामतिर। रेल र गाडी चढेर घुम्दै आसामको जोराहाट भन्ने ठाउँसम्म पुगे। जोराहाटमा हाम्रै गाउँका एकजना गुरागाईका छोरी जुरा ज्वाइँ छन् भन्ने सुनेर गएको थिएँ। उनीहरू भेटिएको भए बास पाइन्थ्यो, खान पनि दिन्थे, काम पनि पाइने सम्भावना थियो, तर उनीहरू भेटिएनन्। त्यसपछि म जसरी गएको थिएँ त्यसै गरी थपक्कै रेल चढेर नेपाल फर्केँ। आसाम त पुगेँ, तर योपालि पनि ब्रह्मपुत्र नदी पार गरेर डिमापुर जाने आँटा आएन। डिमापुरमा मेरा मावली दाई बस्थे, त्यहाँ जान मन थियो तर आँटा आएन। म एक्लै बरालिएको छु, त्यसमाथि पैसा पनि सकिन थालेको थियो। घरबाट भागेर हिँडेको यत्तिका दिनपछि पनि विरक्त लाग्न छाडेको थिएन। भारतका केही र झापाका केही गाउँमा घुमघाम गरेर बरालिँदा तीन चार महिनामा श्रीमतीको चुरा र कल्ली बेचेको पैसा पनि सकियो। खल्ती रित्तो भएपछि जङ्गल घुमेर गुडमा फर्केको चरा चाहिँ आफ्नै घर भोजपुर फर्किए। मङ्सिरमा घरबाट भागेर हिँडेको थिएँ, फागुनमा फेरि घरै फर्के। मोहे मारे नजरिया सबरिया। किन भागेको भनेर घरमा कसरी प्रश्न गरे भने के जवाफ दिने होला भन्ने पीरले मेरो मन भित्रभित्रै पोलेको थियो। तर कसैले प्रश्न र गुनासो गरेन। श्रीमतीको मनमा मप्रति धेरै गुनासो थियो होलान्, तर उनले पनि यस विषयमा एक शब्द सोधिनन्। मैले पनि लोग्ने घर आएपछि श्रीमती खुसी भयो होली भन्ठाने, के भनेर जवाफ दिउँला भन्ने मनको उटुटी केही नबोलेरै सकियो। पिताजीले पनि किन बरालिन्छ सह भन्नुहोला जस्तो लागेको थियो, तर उहाँले पनि यो प्रसङ्ग निकाल्नु भएन। भागेको मान्छे घर फर्किँदा सबै खुसी नै भए, तर मेरो जिन्दगीको त्यो बिना उद्देश्य हिँडेको यात्रा थियो, त्यो बराला यात्रा थियो, आफै विफल भयो। 2024 सालको हिउँदमा पिताजी, कान्छाबा, मेरी सासु र जेठान लगायत आफन्तहरूको ठूलै टोली कलकत्ता हुँदै गङ्गासार जाने तयारीमा लागेको थियो। म र हैकमसिंह घरती पनि नुन लिन जाने भनेर त्यस समूह मिस्यौँ। खासमा मलाई कि त आसाम कि त कलकत्तातिर जान मन लागेको थियो। घुमघाम गर्न मन लागेर हिँड्न खुट्टा त उचाले, तर आफूसित घुमफिर गर्न पुग्ने पैसा थिएन। सके टाढा कतै जाउँ जस्तो लागेको थियो। टाढा जान नसके पनि सुनसरी मोरङतिर घुमफिर गर्ने, इष्टमित्रसित भेटघाट गर्ने, इष्टमित्रले दुई चार पैसा दिए भने घरमा चाहिने नुन तेल र लत्ता कपडा लिएर फर्कने सोचाइ थियो। घरबाट कलकत्ता जाने टोलीसँग हिँडे पनि हैकमसिंहको लक्ष्य धरानसम्म मात्र थियो, मेरो लक्ष्यको टुङ्गो थिएन। धेरै टाढासम्म पुग्नलाई साथमा खर्च नभएकाले धरान पुग्दासम्म पनि मेरो मनमा अनेक कुरा खेल्दै थिए। धरान पुगेपछि सबैजना कलकत्तातिर जाने भनेर अघि बढे। उनीहरू इटरी बस्छन् भन्ने मलाई थाहा थियो। हैकमसिंह र म मात्रै धरानसम्म थियौँ। धरानमा हामीले ढाकर थन्कायौँ। हैकमसिंह त्यही काम गर्न बस्ने भए। मलाई के गरौँ र कसो गरौँ हुन थाल्यो। पिताजीसित खर्च माग्न त मन थियो, तर बोल्ने आँट आउँदैन थियो। हैकमसिंहलाई भने, ए दाजु, म कि कलकत्ता कि आसाम जान्छु। मेरो झोलामा खाजा साजा जे जस्तो सामान छ खतरा खुत्रो पारेर सबै तिमी लैजाऊ। खाजा सामान उनीलाई दिएर झोला हल्का पारे। मसँग सधैँ बोकेर हिँड्ने एउटा खुकुरी थियो, त्यो चाहिँ साथैमा राखेँ। बाँकी बचेको सामान हैकमसिंहका हातमा हालिदिएर म धरानबाट इटहरी जाने बाटो लागे। धरानबाट हिँड्दा पनि थाहा थिएन कलकत्ता वा आसाम म कता पुग्छु। इटहरीमा मेरा पिताजी सहितको टोली दमन्त निरोलाका घरमा बास बस्छ भन्ने मलाई थाहा थियो। पिताजी र दमन्त निरोला गुरुचेला पनि, जजमान र पुरेत पनि। पिताजी इटहरीमा सधैँ त्यही घरमा बस्नुहुन्थ्यो, तर योपालि दमन्तको घरमा पुग्दा मैले त्यहाँ पिताजीलाई देखिनँ। सबैजना दिननाथ निरोलाको घरमा गएका रहेछन्। यसो हेरेको दिननाथको इटहरीको घरमा लालटिन बलेको छ। त्यो बेला इटहरीमा काठका घर मात्र थिए, बिजुली बत्ती आइसकेको थिएन। म पनि पिताजीहरूसँग बसेको अखाडामा पुगे। पिताजी त्यहीँ हुनुहुँदो रहेछ। त आइछस् त, उहाँले भन्नुभयो। होइन, मलाई त उता जान मन लागेन, कलकत्ता जानु पर्यो तर खर्च छैन भने। जवाफमा पिताजीले मलाई थाहा छ भन्नुभयो अनि चुप लाग्नुभयो। अब खर्च दिन लागेको हो कि नदिने सुरु पत्ता लाउन सकिनँ, थप कुरा सोध्न पनि सकिनँ। ठुला दाई रामचन्द्रको छोरो मेरो भतिजो भरत अलि चलाख थियो, हजुरबाको प्यारो नाति हो। उसको बा छोरो जन्मेर वर्ष दिनको नहुँदै हराएका थिए। भतिजो भरत पनि वृन्दावन, काशी, गयाजी जस्ता ठाउँतिर घुमेर हिन्दी भाषा बुझ्ने भएर आएको थियो। भरतलाई पनि मसितै घुम्न जान मन लागेको रहेछ। मैले कुरा गरेपछि ऊ पनि औसियो। उसैले पिताजीलाई फकायो। पिताजीले नेहरूलाई भारू बनाउन भारतलाई नै पठाउनु भएको रहेछ। नेहरूलाई भारू बनाउन भनेर पसलमा जाँदा हजुरबाको प्यारो नातिले अलिकति पैसा सड्काएछ। मलाई सबै कुरा भन्थ्यो, पैसा सड्काएको कुरा पनि एक एक गरी भन्यो। मलाई आधी दिए नत्र पिताजीलाई भनिदिन्छु, मैले भरतलाई डराउन खोजेँ। नभन्दा केटो डरायो र पोल खोल्ने डरले आधा पैसा मलाई दियो। उसँग त्यस्तै 7-8 रुपियाँ थियो होला। 2024 सालको हिउँदमा इटहरीमा भएको घटना यो। अनि भोलिपल्ट बिहान भयो। बिहान भएपछि भरत र मैले पनि कलकत्तातिर जाने सल्लाह गऱ्यौँ। तर बाटो खर्चका लागि अझै हातमा पैसा थिएन। जेठु र सासुआमा पनि तीर्थ जाने टोलीमा थिए। जेठुलाई भन्दा अलिकति सरसापट मिल्ला जस्तो लाग्यो। मलाई पनि खर्च हाल्नु पर्यो, कति छ पैसा? मलाई 25-30 रुपियाँ दिनु पर्यो। जेठुसित मैले सापट मागेँ। उनले भने, कलकत्तामा दुःख हुन्छ, त्यता नजानु। हामी उमेरले सँगै सँगैका हौँ। उहाँ अहिले 89 वर्षको हुनुभयो, म 88 वर्षमा हिँड्दैछु। दुःख चाहिँ दुःख हुन्छ कलकत्तामा, तर बाटो खर्च पुग्छ भनेर जेठुले 25 रुपियाँ दिए। खर्चले त मरिँदैन जान, उहाँ पुगेपछि चाहिँ दुःख हुन्छ, उनले सल्लाह पनि दिए। पिताजीले चाहिँ मभन्दा बुढी आमालाई छाडेर अब त कहाँ जान्छस्, कलकत्ता जान्छस् भनेर खर्च ला भनेर 10 रुपियाँ दिनुभयो। म र भरत अब घुम्न जाने पक्का भयो। धर्म गर्न गङ्गा सागर हिँडेको टोलीलाई पछ्याउँदै उनीहरूसँगै भरत र म जोगबनीसम्म गयौँ। अरू गङ्गा सागर हिँडे। हामी दुईजनालाई बडो दुविधा भयो। जोगबनी पुगेपछि टिकट काट्ने बेला भयो। अब कलकत्ताको टिकट काट्ने कि आसामको भनेर हामी दुई बिलाकबन्धमा पर्यौँ। भतिजले भन्यो, ए काका, हामी कलकत्ता नजाउँ, कलकत्ता त साह्रै दुःखको ठाउँ छ। आफ्नो मान्छे नहुँदा खान बस्न पनि समस्या र दुःख हुन्छ। बरु आसाम जाँदा नेपालीहरू भेटिन्छन्, अलिकति आड पनि हुन्छ। मलाई उसको कुरा ठिक लाग्यो। धेरै नसोची उसको हमा हमिलाए। हामीले आसामको डिमापुर जाने टिकट काट्यौँ। पिताजीहरूको टोली त्यहाँबाट कलकत्तातिर लाग्यो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन भीमप्रसाद गुरागाईको संस्मरण ती दिनहरूको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा फेरि आउनेछु।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी भीमप्रसाद कुरागाईको पुस्तक ती दिनहरूको वाचन सुनाइरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। हाम्रो गाउँका हाम्रै उमेरका मामा नाता पर्ने नारद दाहाल र अरू केटाहरू आसामको डिमापुर गएर बसेका थिए। भरत र म धेरै नसोची सरासर उनी नारदलाई भेट्न जाने भयौँ। डिमापुर जाने रेलको टिकट किन्न दुईजनालाई भारू 25 वा 30 पर्थ्यो। जोगबनीबाट सिलगढीमा पुगेपछि हामी लोकल रेल छाडेर एक्सप्रेसमा चढ्यौँ। केमा चढ्दा के हुन्छ भन्ने थाहा थिएन। छिटो जान्छ भनेर एक्सप्रेस रेल चढेका थियौँ। तर केही बेरमै टिकट टिकट भन्दै टिटी आयो। मैले रेलको टिकट देखाएँ। अरे कैसा प्यासेन्जर हे, लोकल रेलका टिकट हे, अरू एक्सप्रेसमै आएर आए भन्न थाल्यो। हाँ साहेब क्या आए, अब के गर्नुपर्छ? टुटी फुटेको हिन्दीमा जानी नजानी आत्तिदै उसलाई सोधे। उसले कडा मिजाजमा 2 रुपियाँ लाओ भन्यो। 2 रुपियाँ दिएपछि उसले हाम्रो टिकटमा चुपचाप सही गरिदियो। त्यसपछि आनन्दले हामी त्यही रेलमा अगाडि गयौं। गुवाहाटी पुग्दा उज्यालो भइसकेको थियो। त्यहाँ पुगेपछि 81 रेलको डब्बा काटिन्छ। उत्र उत्र भन्न थाले मान्छेले। हामी बसेको डब्बा चाहिँ त्यहीँ छोड्ने रहेछ, अरू डब्बा अगाडि जाने रहेछन्। हामी बसेको डब्बामा मारवाडी, पहेँलो फेटा बाँधेका मानिस लगायतका प्रहरीहरू पनि थिए। हामी दुईजना सिट नपाएर भुइँमा टक्रक्क परेर बसेका थियौँ। एकजना मारवाडी नयाँ र निकै मुलायम कम्बल ओछ्याएर ड्याममा सिटमा बसेको थियो। रेलको डब्बा फेर्ने हतारमा कुदेर बाहिर निस्कँदा उसले जानेर हो वा नजानेर त्यो ओछ्याएको कम्बल रेलमै छुट्यो। मेरो आँखा त्यो कम्बलमा परे। कम्बल उठाउँ कि नउठाउँ लाग्दै थियो। यस्तैमा भतिजो भरत पनि हतारमा उत्रिँदै एकाका निक्लौँ निक्लौँ भन्न थाल्यो। केटाले निक्लौँ भन्दा पनि मेरो आँखा चाहिँ कम्बलमै अडिएका थिए। मैले भतिजको अनुहार समेत नहेरी ल ल मात्रै भने। कम्बलमै अल्झेको मेरो मनले भन्यो, सबै यात्रु गइसके, यो कम्बल यत्तिकै छोड्नु हुँदैन। मारवाडी भेटिएछ भने उसैलाई दिउँला, नभेटिए आफै एउटोला भन्ने सोचेर मैले कम्बल टिपेर बोक्न सजिलो हुने गरी पट्याएँ। अनि कम्बल काखीमा च्यापेर रेलबाट हतार हतार झरे। हामी अर्को डब्बामा चढ्यौँ तर मारवाडी त्यहाँ थिएन। हामी चढेको डब्बामा सिट पनि खाली रहेछ। खाली डब्बामा त्यही कम्बल मजाले ओछ्याएर आनन्दले बसी अगाडिको सफर गरियो। डिमापुर पुग्दासम्म जे गरियो अच्छै गरिएछ भन्ने लागिरह्यो। आसामको डिमापुरमा हाम्रो गाउँका 3 जनाले जंगल फाँडेर कुँवर उखु खेती गरेका रहेछन्। तीमध्ये एकजना नारद दाहाल नै थिए। नाताले उनी मेरो बुढा मावलपट्टिका मामा पर्थे। बेलुका भरत र म त्यहीँ पुगेर बास बस्यौँ। उनीहरूसँग दुःख सुखका कुराकानी भए। उनीहरू जजमानी पनि गर्थे। त्यहाँ नारदको जजमानमा पश्चिममा नेपाली पनि टन्नै थिए। पूर्वबाट आसाम गएका नेपालीले पश्चिम नेपालबाट आसाम पुगेका नेपालीलाई पश्चिमा भन्दा रहेछन्। म पुगेको बेलामा एकजना पश्चिमबाट गएका नेपाली मरेका रहेछन्। पश्चिमबाट गएका बुढाहरूलाई बडु भन्दा रहेछन्। बडुको मृत्यु भएको यस्तै 10-11 दिन भएको रहेछ। त्यो परिवारका पुरेत नारद रहेछन्। बडुको शुद्ध शान्ति गर्ने दिनमा लौ भानिजहरू पनि जानुपर्छ भनेर नारदले हामी सबैलाई सुद्धाइमा लगे। 8-10 जना बाहुन भेला भयौँ। नारदले हामी सबैलाई पढ्न लगाए। जे जे पाठ गर्नुपर्ने थियो गऱ्यौँ, पढ्यौँ। सुद्धाइमा गएका हामी सबै बाहुनलाई उनीहरूले 10 रुपियाँ नगद, एउटा गन्जी र एउटा आसामी गम्छा दान दिए। शुद्धाईको दिन थियो। जजमानको घरमा खीर पकाएको रहेछ। त्यो उमेरसम्म पूजा पाठ र जजमानी गरे पनि मैले शुद्धाईमा पकाएको खानेकुरा खाएको थिएन। तर अब शुद्धाईको खीर नखाई पार नलाग्ने भयो। खानै परेपछि मैले पनि दिगमिग मान्दै अलिकति खाएँ। त्यो जमानामा पाठ गर्ने बाहुनले एक दिनमा 10 रुपियाँ दक्षिणा पाउनु राम्रो मात्रै होइन, निकै नै राम्रो कमाइ थियो। घरमा आएर नारद मामाले मलाई सोधे पनि, भानिज, पहाडमा अहिलेसम्म 10 रुपियाँ दक्षिणा भेट्नु भएको थियो? कसले दिन्थ्यो र भेट्नु? मैले भने। केही दिन डिमापुरमा बसेर चिन्जान बढाइयो। मेरो अर्को काकाको छोरा सीताराम पनि नारदकै घरमा बस्थ्यो। उसले जमिन फाँडेर उखु खेती लाउन ठिक्क पारेको थियो, भैँसी पनि पालेको थियो। आसाममा खाली जमिन र जङ्गल प्रशस्त थियो। नेपालबाट गएका मान्छे उखु खेती गरेर भैँसी पालेर बस्थे। हाम्रो गाउँबाट पनि आसाम गएर भैँसी पालेका र उखु खेती गरेर बसेका मानिस थिए। उनीहरू पनि डिमापुरमा परिआउँदा जजमानी गर्थे। नियमित काम चाहिँ उखु खेती र गाई भैँसी पाल्ने थियो। गाउँबाट गएका र चिनेका जति सबैसित एकसरो भेटघाट गरेपछि भतिजो भरत डिमापुरमै बस्ने निदोमा पुग्यो। अब मलाई के गरौँ कसो गरौँ भयो। काम गरौँ भने कमाई हुने काम पाएको छैन। बरालिएर किन बस्नु भन्ने लागेर मैले बुढा मावलीका घरबाट आफ्ना मावलीतिर जाने मन बनाएँ। बास्तिमका मेरा एउटा मावली दाजु माधव तिमसिना आसामको तिनसुकिया भन्ने ठाउँमा बस्थे। उतै खेतीपाती गरेर भैँसी पालेर र जजमानीमा जमेर बसेका थिए। माधव दाईको घर जान लामै रेलयात्रा गर्नुपर्थ्यो। तिनसुकिया जान पहिले ब्रह्मपुत्र नदी पार गरेर दुलिया जान भन्ने ठाउँमा पुग्नुपर्थ्यो। त्यहाँ बढी लाइनको रेलबाट उत्रेर चाराली हुँदै तिनसुकिया पुगेपछि मात्रै मावली दाईलाई चिन्ने मान्छे भेटिन्थे। यी सबै विवरण पत्ता लाएपछि एक साँझ नारद मामालाई भने, बुढा मावलमा बसेको धेरै दिन भयो, अब मावलमा जानु पर्यो, खर्च वर्चको बन्दोबस्त गरिदिनु पर्यो। मसित रेल चढेर दुलिया जान, चाराली, त्याङराई हुँदै तिनसुकियासम्म पुग्ने बाटो खर्च थिएन। पिताजी र जेठुली दिएको पैसा डिमापुर आइपुग्दा बाटैमा सकिएको थियो। जजमानी गरेर जोडेको 10-12 रुपियाँ खर्च गर्न मन थिएन। नारद मामाले आफ्नो घरमा बसेका र मलाई चिनेका मान्छेलाई लौ आओ भनेर आगो ताप्न बोलाए। उनले बोलाउँदा 4-5 जना मान्छे आए। उनीहरू आगो ताप्दै वरिपरि बसेपछि नारद मामाले सबैलाई भने, भोलि भानिस तिनसुकिया जानुहुन्छ, उहाँलाई हामी सबै मिलेर बाटो खर्च दिनु पर्यो, लौ तिमीहरू 2.5-2.5 रुपियाँ निकाल त। सबैले 2.5 रुपियाँका दरले नारदलाई पैसा दिए। 12.5 रुपियाँमा आफूले 2.5 रुपियाँ थपेर उनले मलाई 15 रुपियाँ दिए। मावली जाने खर्चको बन्दोबस्त भएपछि मैले भोलिपल्ट बिहानै डिमापुरबाट 300 किया जाने निदो गरेँ। तर रेलमा लामो बाटो एक्लै सफर गर्न मनले अत्यास मान्दै थियो। अहिले सोधीखोजी गर्दा डिमापुरबाट दुलिया जान पुग्नै 250 किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्दो रहेछ। त्यो बेला त मलाई ब्रह्मपुत्र नदी तरेर पूर्व जानुपर्छ भन्ने मात्रै थाहा थियो। डिमापुरबाट रेल चढेर बल्ल बल्ल दुलिया जान त पुगियो, तर अब कता जाने? रेलको टिकट जाँच्नेलाई सोधेको, उल्टो 1 रुपियाँ माग्यो। मागेपछि पैसा दिएँ। पैसा हातमा परेपछि उसले म चढेकै रेलमा बसेर चाराली जानु भन्दै मेरो टिकटमा सही गरिदियो। म त्यही रेलमा बसेर चारालीसम्म गएँ। रेल चाराली पुग्दा रात छेप्पिसकेको थियो। मेरो साथमा रेलमा टिपेको त्यही एउटा कम्बल र झोला मात्र छ। स्टेसनमा उत्रेर यताउता हेऱ्यो, राति केही देखिने होइन। स्टेसनमा मान्छे पनि छैनन्। स्टेसन सुनसान छ। घरि उभिएर र घरि बसेर स्टेसनको एउटा कुनामा मुस्किलले रात बिताएँ। निकै बेरपछि उज्यालो भयो। अब यो ठाउँ चाराली हो भन्ने त पक्का भयो, तर तिनसुकिया भन्ने ठाउँमा जानु छ आफूलाई। अब कसलाई सोध्ने? आफ्नो भाषामा सोद्धा बुझ्ने मान्छे को होला भनेर यताउता हेर्न थालेँ। उज्यालो भएपछि यसो बाटो सोध्ने मान्छे खोज्दा अलि पर कलधारामा 3-4 जना मानिस हातमुक्त हुँदै रहेछन्। म पनि उनीहरू नजिक गएर बसेँ। बोलचाल भयो। तपाईँहरू कहाँ जाने? अनि तिनसुके त्याङराई भनेको कता पर्छ? मैले सोधेँ। उनीहरू पनि नेपाली भाषी नै रहेछन्। उनीहरू मध्येको एउटाले, ए हामी पनि त्यही बाटो जान्छौँ, ठाउँमा पुगेपछि तपाईँलाई ओह्रालिदिउँला, हामीसितै हिँड्नु भन्यो। मलाई ठुलै राहत भयो। हामी त्यहाँबाट बस चढ्यौँ। त्याङराई पुगेपछि उनीहरूले लौ तपाईँ उत्रनु भनेर भने, अनि सजिलै गाडीबाट ओह्रालिदिए। एउटा झोला भिरेको थिएँ। गाडीबाट उत्रिएर टहलिँदै अब कता जाने होला भनेर सोच्दै थिएँ। कोही भेटिन्छ कि भनेर आँखा पनि डुलाउँदै थिएँ। परबाट कसैले मलाई देखेछ। नेपाली जस्तो देखेर होला ऊ सरासरी मेरो छेउमा आयो। नेपाली नै रहेछ, म जस्तै नयाँ पनि रहेछ। सोध्यो, तपाईँ कहाँबाट आउनुभएको? म भोजपुरबाट। म पनि भोजपुरकै हुँ, उसले भन्यो। हजुर कुन ठाउँबाट? अब सोध्ने पालो मेरो थियो। बास्तिम, उसले जवाफ दियो। ए म भुल्के। बास्तिमको मान्छे भेटेपछि मलाई त घरै पुगे जस्तो भइहाल्यो। एकैपल्ट मैले 2-3 कुरा सोधेँ। मेरो मावली पनि बास्तिम नै हो। बास्तिमको ककसलाई चिनेको छ? अनि यहाँ कसको घरमा बस्नुभएको छ? म माधव काजीको घरमा बसिरहेको छु, तिमसिनाकामा, उसले भन्यो। माधवको मामाको छोरो हुँ म, मैले भने। ए दाजु पनि यहीँ आउनुभएको छ, अहिले त्यहाँ जानुभएको छ भनेर उसले अलि परको ठाउँतिर देखायो। मलाई त मावली दाई मैला लिन आएका रहेछन् जस्तो भइहाल्यो। दुलिया जानबाट चाराले हुँदै म गाडी चढेर अन्तमा तिनसुकिया पुगेको थिएँ। अहिले हिसाब गर्दा तिनसुकिया पनि दुलिया जानबाट 25 किलोमिटर उत्तर पूर्वमा पर्दो रहेछ। दाईसित आएको मान्छेसित बात मार्दा मार्दै माधव दाई उतातिरबाट आए। माधव तिमसेना मेरा मावली दाई हुन्, कान्छा मामाका छोरा, मभन्दा 20 दिनले जेठा हुनुहुने। मलाई देखेर माधव दाई तीन छक्क परे। परेबाट ओहो क्या हो यो, कता हो भनेर नजिकै आए। होइन मावली खोज्दै आएको नि, मैले रमाइलो जवाफ दिएँ। पहिले मसित चिन्जान गरेको मान्छेलाई उनले जेठा भनेर बोलाए, अनि लु त भाइलाई लिएर घर जा, म एकछिनमा आउँछु भनेर मलाई उसका साथ घर पठाए। बास्तिमको मावल त धेरैपल्ट पुगेको, योपालि त मावली खोज्दै आसाम नै पुगियो। माइजू हुनुहुन्थ्यो, माइजूले खाना खुवाउनु भयो अनि त्यहीँ बसियो। आज बसियो, भोलि बसियो, बस्दा बस्दै जाँदा तोरी छर्ने बेला भयो। म घरका सानातिना काम पनि सघाउन थालेँ। मावली दाजुका जजमान निकै थिए, जजमानतिर कतै काम पर्दा म पनि दाजुसित जान थालेँ। उनीहरूको बसोबास गाउँमा थियो। चाराली त्याङराई जस्ता ठाउँ सहर हुन थालेका मात्रै थिए, ती अहिले जस्तो सहर भइसकेका थिएनन्। त्यसैले जे जति घुमघाम भयो सबै गाउँकै वरपर मात्र भयो। सडक र सहरभन्दा भित्रपट्टिका बस्तीमा फाटाफुट मात्रै नेपाली थिए, बाँकी सबै स्थानीय आसामी थिए। म त्यस ठाउँमा पुसमा पुगेको हुँ, जेठसम्मै मावली दाईको घरमा बसेँ। अब त घर फर्कन पनि वर्षा लाग्न थालेको थियो। यसो जजमानी गर्न र दाईलाई सघाएर कमाउन सक्छु कि भन्ने आँट पनि पलाउन थाल्यो। घरमा फर्किहाल्छु भनेर पिताजी र जेठुसित खर्च मागेर आएको थिएँ, तर पैसा कमाएर घर फर्कन मन लाग्न थाल्यो। अलिअलि कमाएर अर्को वर्ष मात्रै घर जानुपर्ला भन्ने मन बनाएको थिएँ। जजमानीबाट र सानातिना कामबाट आमदानी हुन थालेपछि पैसा कमाउने मेसो बस्न थालेको पनि थियो। तर केही महिना आसामतिर बस्ने मेरो योजना घरबाट आएको एउटा जरुरी चिठीले खलबलाइदियो। एक दिन अचानक घरबाट चिठी आयो। आमा र श्रीमतीले म आसाम गएको कुरा पिताजीहरू गङ्गासागरबाट फर्केपछि थाहा पाएछन्। थाहा पाएपछि आउने कि नआउने, कहिलेसम्म आइपुग्ने भन्ने सोधपुछ गरेर चिठी पठाएको रहेछ। चिठी माइली दिदीका छोरा मेरा भानिज डमरू बल्लभले लेखेका रहेछन्। चिठीमा धानको बिउ राखेको छ, मकै छरिसकियो, कामको पसारो छ, सकेसम्म छिटो आउनु भनेर लेखेको रहेछ। चिठी आएपछि भानिज दाईसित सल्लाह गरे। यताउता जजमानी र काम गर्दा 200 भारू जम्मा भएको थियो। त्यस पैसा अब कसरी जोगाएर घरसम्म पुर्याउने भन्ने चिन्ता लाग्यो। रेलमा चोरी र पाकेटमारी धेरै हुन्थ्यो। पैसा कमाएर आएको मान्छे भन्ने थाहा पाए भने बास बसेको ठाउँमा हरिताल बिस खुवाएर मार्छन् भन्ने कुरा पनि धेरै सुनिन्थ्यो। बल्ल बल्ल जोडजाम गरेको 200 रुपियाँ कसैले चोर्न र लुट्न नसकोस् भनेर मैले त्यो रकम मजाले पट्याएर आफूले लगाएको लङ्गौटीमा पछाडि कसेँ। त्यो ज्ञान मलाई शेखरनाथ भाष्य नामक किताबले दिएको थियो। शेखरनाथमा एक ठाउँमा तीर्थयात्रीलाई सल्लाह दिँदै भनिएको छ, थैलीका रुपियाँ जति भए पनि छिपाउनु पेटमा। पेटमा छिपाउनु भनेको कसैले थाहा नपाउने ठाउँमा लुकाउनु भनेको हो। धेरै कुरा लुकाउनु पर्यो भने मन पेट नदिनु भन्छन्। मैले पनि त्यसै गरेँ। आफूसित भएको रकम लङ्गौटीमा गाँठो पारेर कसेँ। लङ्गौटी छोप्ने जाँगे कट्टु लगाएँ र डिमापुर जाँदा रेलमा टिपेको त्यही कम्बल र झोला बोकेर घर फर्किएँ। घरमा भैँसी किन्दा ऋण लागेको थियो। त्यो 200 भारतीय रुपियाँले भैँसी किन्दा लागेको ऋण तिरियो। त्यो कम्बलले चाहिँ वर्षौँपछि पनि पहाडको हिउँदे जाडोमा मेरो जिउलाई न्यानो पारेर राख्यो। भीमप्रसाद गुरागाईको पुस्तक ती दिनहरू, उहाँको यो आत्मसंस्मरण, विशेष गरी विक्रम सम्बत 2000 देखि 2030-40 सम्मको उहाँको जीवनलाई, उहाँले आफ्ना संस्मरणहरूलाई मजासँग लेख्नुभएको छ यस पुस्तकमा। भीमप्रसाद गुरागाईको ती दिनहरूको 6ठौं श्रृङ्खला आज मैले पृष्ठ 161 ल्याएर रोकेको छु। अर्को साता योभन्दा अगाडिको वाचन सुनाउनेछु। तबसम्मका लागि प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेकबाट बिदा हुन्छौं। नमस्कार, शुभरात्रि।